नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र रमा वाग्ले अनि म हरिगिरी हार्दिक स्वागत गर्दछौँ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार यही समयमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले प्रसिद्ध धार्मिक धाम रहेको गुल्मी स्थित रुरु क्षेत्र गाउँपालिकाको नागरिक सेवा प्रवाह र विकास अवस्थाबारे चर्चा गर्दैछौँ। गुल्मी जिल्लामा 2 नगरपालिका छन् र 10 गाउँपालिका गरी स्थानीय तहको संख्या 12 रहेको छ। त्यसमध्ये रुरु क्षेत्र गाउँपालिका महत्वपूर्ण गाउँपालिका मानिन्छ। गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र काली गण्डकीको तटीय क्षेत्रमा रुरु क्षेत्र गाउँपालिका अवस्थित छ। पुनर्संरचना अन्तर्गत साबिकका रुरु, थानापति, ग्वादी, बलेटक्सार, बमघार, रिमुवा गरी 6 गाविसहरू मिलाएर रुरु क्षेत्र गाउँपालिकाको गठन भएको हो। नेपालका प्रसिद्ध 4 धाम मुक्ति क्षेत्र रुरु क्षेत्र, पशुपति क्षेत्र र बराह क्षेत्र मध्येको रुरु क्षेत्र धाम यसै गाउँपालिकामा रहेको र त्यसैको नामबाट नामकरण भएकोले रुरु क्षेत्र खास गरी धार्मिक हिसाबले चर्चित मानिन्छ र यसले छुट्टै महत्व पनि बोकेको देखिन्छ। 67.37 वर्ग किलोमिटर क्षेत्रफल रहेको यो रुरु क्षेत्र गाउँपालिका गुल्मी जिल्लाका 12 स्थानीय तह मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा सानो गाउँपालिका हो। 6 वडामा विभाजित यो गाउँपालिकाको केन्द्र युबेसीमा रहेको छ। आन्तरिक स्रोतका हिसाबले रिडी क्षेत्र, ग्वादीको रुद्रबेनी तथा बमघाको बगाउनी लगायतका ठाउँहरू बालुवा, गिटी, ढुङ्गा महत्वपूर्ण आन्तरिक स्रोतका रूपमा रहेका छन्। साथै विभिन्न वार्डहरूमा ढुङ्गा खानी रहेका छन्। रिडी र बलेटक्सार मुख्य बजार केन्द्रका रूपमा पनि रहेको छ। हरेक माघे संक्रान्तिको मेला लाग्ने ठाउँ पनि रुरु क्षेत्रको रिडी बजार हो। थोर्गाको खुदो र गुड, चिउरेको लिची, बमघाको दुध र आलु मुख्य उत्पादन हुन्। यसका अतिरिक्त कुखुराको अन्डा, दुध, मकै र धानको उन्नत बिउ, त्यस्तै घाँसको बिउ उत्पादनमा गाउँपालिका आत्मनिर्भर देखिन्छ। गाई, भैँसी, बङ्गुर, कुखुराका फर्महरू क्रमशः विकसित हुँदै गएका छन्। बमघा र थनपतिको खुदकामा व्यावसायिक मत्स्य पालन पोखरीहरू पनि रहेका छन्। कृषि र धार्मिक पर्यटन क्षेत्रबाट अति महत्वपूर्ण पालिकाको रूपमा चिनिने रुरु क्षेत्र गाउँपालिकाको पछिल्लो विकास स्थिति र प्रशासनिक सेवामा यो पालिकाले गर्दै रहेको सेवा प्रवाह के कस्तो छ, यो बारे पालिकाका अध्यक्ष यदु गेवाली अहिले हामीसँग कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
हजुर, धन्यवाद, नमस्कार।
हजुर, अनि यो गुल्मीको अति नै धार्मिक महत्व राख्ने क्षेत्र, विशेष गरी रुरु क्षेत्र, है, रुरु क्षेत्रकै नामबाट फेरि रुरु क्षेत्र गाउँपालिका भनिएको छ। गुल्मीका 12 स्थानीय पालिका मध्येको यो अति नै महत्वपूर्ण गाउँपालिकाको रूपमा लिन सकिन्छ, होइन? यहाँ नेतृत्वमा आइसकेपछि सुशासनको क्षेत्रमा कसरी काम गर्नुभएको छ, यहीँबाट सुरु गरौँ त।
रुरु क्षेत्र गाउँपालिकामा हामी निर्वाचित भएर आइसके पछाडि सुशासन र सेवा प्रवाहको कुरा हाम्रो पहिलो प्राथमिकताको कुरा नै हो, होइन? हामीले हाम्रो सबै खरिद प्रक्रियाहरूलाई सकेसम्म हामीले 5 लाख भन्दा माथिको सम्पूर्ण हाम्रो जुन बजेट व्यवस्थापन भएर काम गर्ने कुराहरूमा हामी सबै इभिट गरेर हामी अगाडि बढ्ने हामीले आवश्यक चाहिँ व्यवस्था मिलाएका छौँ। सबै कारोबारहरू चाहिँ ब्याङ्किङ सिस्टमबाट हुनुपर्छ भन्ने मान्यता राख्दै त्यो राज्यका निकायहरूबाट मात्रै होइन कि आम नागरिकहरूले पनि अब डिजिटल वालेटहरू चाहिँ प्रयोग गर्नुपर्छ भन्ने मान्यता बोकेर हामीले स्थानीय स्तरमा गाउँ बस्तीहरूमा सबै ठाउँमा गएर हामीले सचेतनाका कार्यक्रमहरू समेत गरिराखेका छौँ, जसले गर्दाखेरि सुशासन प्रवर्धनको लागि यसले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हामीले महसुस गरेका छौँ भने सुशासनसँगै जोडिएको सेवा प्रवाह जुन चाहिँ नागरिक मैत्री भएर हामीले सेवा सञ्चालन गर्नुपर्ने हुन्छ, नागरिकका गुनासाहरू, नागरिकका समस्याहरू स्थानीय सरकार भनिसके पछाडि साना साना कुराहरूलाई पनि हामीले व्यवस्थापन गर्नुपर्ने हाम्रो दायित्व र हाम्रो जिम्मेवारी हुन्छ। विपद व्यवस्थापनसँग हामी नजिकबाट जोडिएर व्यवस्थापन गर्नुपर्ने कुराहरू हुन्छ। दैनिक रूपमा बाटो सञ्चालनका कुराहरू, ग्रामीण भेदका थुप्रै जटिलताका कुराहरूलाई हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। ती सबै कुराहरूमा रहेर हामीले रुरु क्षेत्र गाउँपालिकामा हामी नेतृत्व गरिरहँदाखेरि हामीले एकदमै मसिनो गरिकन ठुला कुरा ठुला काम भन्दा पनि हामीले चाहिँ साना साना जनतासँग जोडिएका कुराहरूलाई पनि ख्याल गर्नुपर्छ भन्ने हिसाबले हामीले काम गरिराखेका छौँ। जुन कुरा हामीले यहाँको नागरिकहरूसँग हामी एकाकार भएर नागरिकहरूसँग जोडिएर काम गर्दा भयो त्यो खालको अनुभूति पनि भइरहेको छ।
हजुर, गाउँपालिकामा चाहिँ त वृद्धहरू पनि हुनुहुन्छ होला, महिला पनि हुनुहुन्छ होला, होइन, कतिपयहरू चाहिँ हिँड्न डुल्न नसक्ने त्यस्तो किसिमको अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ होला, उहाँहरूले पनि फेरि पालिकामा आएर सेवा लिनुपर्ने बाध्यकारी अवस्था पनि रहन्छ, त्यस्तो व्यक्तिहरूको लागि सेवा प्रवाह गर्दाखेरि
होइन हामीले घर घरमा स्वास्थ्य कार्यक्रमदेखि लिएर क वर्गको अपाङ्गहरू र जो अशक्त हुनुहुन्छ, जो दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरूको लागि हामीले चाहिँ घरमै गएर उहाँहरूलाई चाहिँ एकदमै घर दैलो सेवा हामीले दिइराखेका छौँ, होइन। क वर्गको अपाङ्ग हुनुहुन्छ, उहाँहरूले क्याथेटर लगाइराख्नु भएको छ, अब त्यो क्याथेटर फेर्ने कुरा यिनी सबै कुराहरू त उहाँहरूले मेडिकलबाट गर्दाखेरि त त्यो खर्चिलो पनि छ, महँगो पनि छ, त्यसैले हाम्रो स्वास्थ्य कर्मी मार्फतै हामीले चाहिँ त्यस्ता कुराहरूलाई हामीले प्राथमिकतामा राखेर हामीले सेवा प्रवाह गरिराखेका छौँ। आर्थिक हिसाबले विपन्न भएको नागरिकको लागि शुल्क एम्बुलेन्स हामीले सेवा दिइराखेका छौँ, गर्भवती सुत्केरीको लागि पनि हामीले त्यो व्यवस्था गरेका छौँ, होइन। त्यसै गरिकन हामीले चाहिँ घरमै गएर अपाङ्ग परिचय पत्रदेखि लिएर सबै कुराहरू हामीले उहाँहरूलाई पालिकामा बोलाउने वा कुनै क्याम्पेन त्यस्तो चाहिँ शिविरहरू गर्दाखेरि शिविरमा बोलाउने भन्दा पनि त्यो गर्दाखेरि पनि उहाँहरूलाई गाह्रो हुने प्लस खर्चिलो पनि हुने, त्यही कारणले गर्दाखेरि पनि हामी कम्तीमा पनि त्यस्ता कुराहरूमा अलिक संवेदनशील हुनुपर्छ र घरमै गएर सेवा दिनुपर्छ भन्ने हिसाबले हामीले तिनी कुराहरूमा एकदमै संवेदनशील भएर हामीले घरमै सेवा प्रवाह गरिरहेका छौँ। नागरिक मैत्री सेवामा चाहिँ रुदु क्षेत्र गाउँपालिका मेरो दाबी मेरो बुझाइ अनुसार चाहिँ अब्बल छ भन्ने हाम्रो चाहिँ बुझाइ हो।
हजुर, यहाँको गाउँपालिकाको प्रशासनिक भवन हेर्दा त लाग्छ कि सिंहदरबारको झल्को दिन्छ, त्यति राम्रो देखिन्छ, होइन। त्यो अनुरूप सेवा प्रवाह र विकासको गति पनि अगाडि बढेको छ कि भवन चाहिँ आधुनिक तर सेवा प्रवाह सुस्त र विकास प्रणाली ढिला देखिन्छ, कसरी भन्न सकिन्छ?
एकदमै हाम्रो भवन चाहिँ अपाङ्ग मैत्री भवन छ, जहाँ हाम्रो चाहिँ सबै वार्डहरूमा चाहिँ लिफ्ट मार्फत ज्येष्ठ नागरिकहरू अपाङ्गहरू सबै चाहिँ जान सक्नुहुन्छ। त्यसै गरिकन हाम्रो टोयलेटहरू सबै कुरा पनि हामीले कम्तीमा पनि हाम्रो व्हील चेयरहरू जान सक्ने गरिकन हामीले प्रबन्ध गरेका छौँ। त्यो भवन त अब पछिल्लो समयमा सेवा प्रवाहको लागि चाहिने अत्यावश्यक कुरा नै भयो, होइन। त्यो सँगसँगै भवनलाई हामीले चाहिँ तुलना गरेर हाम्रा अरू विकास निर्माणका काम गर्दाखेरि त्यो भवन चाहिँ अझै सानो हो भन्ने लाग्छ मलाई चाहिँ। हामीले काम र सेवा प्रवाहको हिसाबले नै मूल्याङ्कन गर्ने हो भने हामीले प्रत्येक वडाहरूमा अब हाम्रो कालोपत्री बाटो चाहिँ वडा पहुँच मार्गको रूपमा हामीले पुर्याइ नै सकेका छौँ। अब हाम्रो 6 नम्बर वडा यस वर्ष सम्पन्न भयो, अब थोरै ढलान 150 मिटर ढलानको काम चलिरहेको छ। त्यसै गरिकन हाम्रो गुवादी 2 नम्बर वडा अलिअलि समस्या थियो, त्यसको पनि ठेक्का प्रक्रिया अगाडि लाएर कन्ट्राक्टरले कार्तिकसम्म हामीले पिच सकाउँछौँ भनेर उहाँहरूले अहिले नाली र सबेसको काम गरिराख्नु भएको छ। त्यस कारणले हामी यो वर्ष कम्प्लिट हामी कालोपत्रीमा वडादेखि हाइवेदेखि चाहिँ वडासम्म जाने वातावरण हामीले चाहिँ बनाउन सकेका छौँ। त्यसै गरिकन हाम्रो एक घर एक धारा अब करिब 90% भन्दा बढी चाहिँ हाम्रो एक घर एक धाराको चाहिँ कामहरू भइराखेको छ। हाम्रा यहाँका सम्पूर्ण संरचनाहरू जस्तो वडा त्यसै गरिकन शिक्षाका विद्यालयहरू त्यसै गरिकन हाम्रा चाहिँ स्वास्थ्य चौकीहरू सबै कुराहरू हामीले हाम्रा भवनहरू सबै संरचनाहरू तयार भएको छ, जसले गर्दाखेरि सेवा प्रवाहमा कुनै किसिमको समस्या छैन। हामीले विकास चाहिँ त्यो भवनभन्दा पनि धेरै गरेका छौँ, भवनभन्दा पनि देखिने गरी चाहिँ विकास गरेका छौँ भनेर हजुरलाई सिम्बोलिक रूपमा मैले भन्न
खोजेको। विकास मात्र गरेर भएन, पालिका स्तरको खर्च प्रणालीको तथ्याङ्क केही समय अगाडि सार्वजनिक पनि भएको थियो, होइन। विशेष गरी यहाँको गाउँपालिकामा त के छ हामी अब अहिले जान्नेछौँ, होइन। धेरै जसो नगरपालिका र गाउँपालिकामा यो यातायात अनि सवारी इन्धन अनि सवारी मर्मत र पाहुना सत्कारमा भारी रूपमा खर्च भयो भन्ने कुरा सुनिन्थ्यो, यसमा सदाचार र पारदर्शितालाई कसरी अपनाइएको? यहाँको गाउँपालिकामा यो अवस्था कस्तो छ?
पहिलो कुरा हामीले रुरु क्षेत्र गाउँपालिकामा हामी निर्वाचित भएर आइसके पछाडि हामीले यो चालु प्रकृतिको खर्चलाई कसरी घटाउन सकिन्छ, जनतासँग जोडिएका खर्च जस्तो एम्बुलेन्स सञ्चालनको खर्च बढोस् त्यसमा हामीलाई कुनै दुःख छैन, न्यूनतम विद्युत महसुल हामीले जनताको तिर्दिने गरेका छौँ, जो आर्थिक हिसाबले विपन्न हुनुहुन्छ उहाँहरूलाई त्यो झन्झटमा पर्न नपरोस् भन्ने हिसाबले हामीले उहाँहरूको विद्युत महसुल हामी तिर्दिन्छौँ। दुध खाने पानी हाम्रो सञ्चालन भएको ठाउँमा हामी चाहिँ दुध खाने पानीको महसुलमा हामी अनुदान दिइराखेका छौँ, होइन। घर घर स्वास्थ्यलाई हामीले प्रभावकारी बनाएका छौँ। त्यसै गरिकन डिजिटल प्रविधि मैत्री शिक्षाको लागि पनि हामीले चाहिँ काम गरिराखेका छौँ। सेवा सत्कार इन्धन अन्य कुराहरू जति पनि छन् त्यस्ता कुराहरूमा कसरी कम गर्न सकिन्छ भन्ने हिसाबले हामी एकदमै मिन ढङ्गबाट हामी त्यसलाई कम गर्ने सन्दर्भमा लागेका छौँ। म त तपाईँलाई भन्न चाहन्छु कि हामीले अघिल्लो पटक जस्तो यो दीर्घ रोगीहरू जस्तो क्यान्सर मृगौला पीडित त्यसै गरिकन हाम्रो यो मुटुको भल फेर्ने यस्तोको लागि एउटा विपद त्यो निर्णय गर्ने एउटा समिति हुन्छ, जो अध्यक्षको संयोजकत्वमा 3 सदस्यीय प्रमुख प्रशासकीय र स्वास्थ्य शाखा प्रमुख यो सङ्घीय सरकारलाई सिफारिस गर्नको लागि एउटा समिति हुन्छ, प्रदेशमा चाहिँ उपाध्यक्षको नेतृत्वमा समिति हुन्छ। ती समितिको बैठक व्यवस्था समेत पहिला चाहिँ भत्ता खाने व्यवस्था रहेछ, त्यस्तो समितिमा बसेर यो यस्तो जनतालाई सेवा दिने र एउटा खालि सिग्नेचर मात्रै गर्ने समितिमा बसेर हामीले भत्ता खानु हुँदैन है भन्ने हिसाबले त्यस्ता कुराहरूमा हामीले चाहिँ कटौती गरेका छौँ, होइन। पहिला चाहिँ खाजा लगायतका कुराहरूमा पनि त्यो हामीले पालिकाबाटै म्यानेज गर्ने खालको त्यस्तो व्यवस्था चाहिँ रहेछ। त्यसलाई पनि यो चाहिँ गर्नु त्यति राम्रो लागेन, मनासिब लागेन भनेर हामीले त्यसलाई चाहिँ घटायौँ होइन। अनि कार्य सम्पादनमा आधारित हामीले चाहिँ प्रोत्साहन भत्ता चाहिँ व्यवस्था गरेका छौँ। जस्तो पहिला चाहिँ 16 डलरमा सबैलाई दिने टाइपको थियो भने अनि जसले 10-5 भन्दा अगाडि वा पछाडि काम गर्छ र कुनै टास्क लिएर कुनै जिम्मेवारी लिएर काम गर्छ भने त्यसलाई चाहिँ प्रोत्साहनमा आधारित भत्ता दिनुपर्छ। किनभने सबैलाई खुसी गराउने भन्दा पनि काम गर्ने मान्छेले चाहिँ अतिरिक्त काम गर्ने मान्छेले अतिरिक्त सेवा पाउनुपर्छ भन्ने चाहिँ हामीले मान्यता राख्यौँ र सो अनुसार हामीले काम गर्ने वातावरण चाहिँ बनाएका छौँ होइन।
हजुर हजुर,
त्यसै गरिकन म तपाईँलाई स्पष्ट पार्दैछु यो हामीले इन्धनको सन्दर्भमा पनि जस्तो हाम्रोमा दुईवटा गाडी छ, एउटा गाडी म आफै ड्राइभ गर्छु, ड्राइभर छैन, हामीले 1.5 लाख रुपियाँमा वीरगन्ज भन्सारमा गएर लिलाम गाडी हामी ल्याएर 1.5 लाखमा ल्याएर त्यो अल्टो गाडी चाहिँ हामी चलाइराखेका छौँ। त्यसमा हामीले ड्राइभर राखेका छैनौँ, त्यो गाडी म नै चलाउँछु। यो रुरुभित्र जाने सन्दर्भमा हामीले अब मेरो पनि अरू साधन स्रोत छैन होइन, स्कुटी मेरो आफ्नो पर्सनल छ, त्यसले सबै ठाउँमा जान भ्याउँदा पनि भ्याउँदैन, सक्दा पनि सकिँदैन। त्यस कारणले यहाँ रुरुभित्रका कामहरू पनि जनतासँग जोडिएकै कामहरू तर अनौपचारिक कामहरू हुन्छन् भने त्यसमा चाहिँ हामी गाडीको प्रयोग मैले चाहिँ गर्छु होइन। नत्र भने हामी बाहिर जाँदाखेरि यो अफिसभन्दा बाहिरका कामहरू बिदाको टाइममा अतिरिक्त गाडी प्रयोग नै गर्नुपर्छ भन्ने मान्यता हामीले पहिला पनि राखेनौँ र अहिले पनि राखेका छैनौँ।
गुल्मी जिल्लाकै 12 स्थानीय पालिका मध्येको सबैभन्दा सानो क्षेत्रफलको हिसाबले, जनसङ्ख्याको हिसाबले पनि यहाँले भन्दै गरेको कुरा अनुसार चाहिँ होइन त्यो देखिन्छ। अब 67.37 वर्ग किलोमिटर क्षेत्रफलमा मात्र फैलिएको छ यहाँको यो चाहिँ गाउँपालिका होइन। अनि सानो क्षेत्रफलमा अति नै अति महत्वपूर्ण क्षेत्रहरू पनि रहेका छन् के, जस्तो कि नेपालका 4 धाम मध्ये मुक्ति क्षेत्र, रुरु क्षेत्र, पशुपति क्षेत्र र बराह क्षेत्र, यी मध्ये रुरु क्षेत्र त तपाईँको आफ्नो गाउँपालिका नै हो, धार्मिक हिसाबले पनि अति नै महत्वपूर्ण मानिन्छ। अनि फेरि साबिकका 6 गाविसहरूलाई मिसाएर रुरु क्षेत्र गाउँपालिका गठन गरिएको छ। साबिकका चाहिँ तपाईँको बमघा, बलेटक्सर, ग्वादी, थानपति, रुरु अनि रिमुवा गरी 6 विभक्त गरिएको रहेछ है। धार्मिक क्षेत्रले अति नै महत्वपूर्ण, कालीगण्डकीको तटीय क्षेत्रमा यहाँको यो पालिका पर्दछ है। यति महत्वपूर्ण स्थानमा भइसकेपछि त गुल्मीकै नमुना गाउँ बनाउनु पर्ने सन्दर्भ देखिन्छ नि यहाँनिर, यहाँहरूले यतातिर प्रयास गर्नुभयो कि गर्नु?
पहिलो कुरो रुरु क्षेत्र गाउँपालिका आफैमा विकास, समृद्धि र हरेक हिसाबले अब्बल गाउँपालिका हो। तपाईँले यो कुरा चाहिँ अब यो मेरो मुखबाट भन्दा पनि तपाईँले स्थानीय हिसाबले र अन्य हाम्रा इन्डिकेटरको हिसाबले चाहिँ यहाँले हेरिदिनको निम्ति मैले अनुरोध गर्न चाहन्छु। हामी विकासको हिसाबले, समृद्धिको हिसाबले, सुशासनको हिसाबले, सेवा प्रवाहको हिसाबले, त्यो सँगसँगै धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने हिसाबले पनि हामीले धेरै काम नै गरिराखेका छौँ। 4 धामका स्थानीय तहहरूसँग हामीले चाहिँ भगिनी सम्बन्ध कायम गर्ने, 4 जो धाम क्षेत्रका छन् त्यहाँका स्थानीय तहका प्रमुखहरूलाई हामी रुरु क्षेत्र रिडीमा ल्याएर कार्यक्रम गरेर 4 धामहरूलाई अब जोड्ने,
त्यो
बराह क्षेत्रको मान्छे रुरु आओस्, रुरु क्षेत्रको मान्छे बराह क्षेत्र जाओस्, पशुपति क्षेत्रको मान्छे मुक्ति क्षेत्र जाओस्, मुक्ति क्षेत्रको मान्छे रुरु आओस्, यस्तो तपाईँको चाहिँ हामीले चेनहरू बनाउन सकियो भने, यसले धार्मिक सर्किटको रूपमा चाहिँ विकास गर्न सकियो भने चाहिँ यसले यहाँको धार्मिक महत्त्वलाई उजागर गर्छ। त्यो सँगसँगै हामीले चाहिँ अहिले यस वर्ष माघमा चाहिँ हामीले महास्नान, एउटा महाकुम्भको रूपमा चाहिँ हामीले यसलाई अगाडि बढाउन खोजिराखेका छौँ।
माघे संक्रान्तिको बेलामा चाहिँ त त्यहाँ तीर्थ गर्न आउने श्रद्धालु भक्तजनहरू निकै हुनुहुन्छ
महास्नान, त्यो महाकुम्भको रूपमा चाहिँ हामीले त्यहाँ गएर रेडी गएर नुहाउँदै गर्दाखेरि एक खालको चाहिँ पुण्य प्राप्त हुन्छ, शान्ति मिल्छ होइन, सबै पापहरू नष्ट भएर जान्छ, यस्तो खालको चाहिँ हामीले मान्यता राखिराखेका छौँ। यो पुर्खौँदेखि चाहिँ चल्दै आएको कुरा पनि छ र यसलाई हामीले अलि भव्य रूपमा व्यवस्थित गर्ने हिसाबले चाहिँ लुम्बिनी प्रदेश सरकार प्लस हाम्रो स्थानीय सरकार, रुरु क्षेत्र गाउँपालिका सहित हामी सबै मिलेर यो महास्थानलाई पनि हामीले अगाडि बढाउँदैछौँ भने, रुरु क्षेत्रमै 3 पुल, एउटा जो नेपालकै नमुना पुल हो, त्यो पुल पनि व्यवस्थित गर्ने, त्यसलाई लाइटिङ राख्ने, त्यसलाई सबै राम्रो गर्ने गरिकन हामीले चाहिँ त्यसको विस्तृत प्रतिवेदन चाहिँ तयार गर्दैछौँ। अब त्यसको थप खरिद प्रक्रिया चाहिँ अगाडि बढ्ने हामी प्रोसेसमा अगाडि बढाएका छौँ। अहिले भर्खरै मात्रै एउटा भोटका र फलाटे जोड्ने 525.1 लम्बाइको हामीले नेपालकै दोस्रो लामो पुल चाहिँ सम्पन्न गर्ने करिब 95% चाहिँ निर्माण भइसकेको छ, त्यो पनि पुरा हुने चरणमा छ। त्यो सँगसँगै अन्य यहाँका हाम्रा पूर्वाधारको हिसाबले झोलुङ्गे पुलहरू, मोटरेबल पुलहरू, अन्य कुराहरू पनि हामीले पर्याप्त ढङ्गबाट बनाएर केही पहाडी क्षेत्रमा हुने जो भौगोलिक विघटना छन् त्यो कुराहरूलाई समेत जोड्ने गरिकन हामीले आवश्यक काम गर्न खोजिराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। सँगै हाम्रो श्रीनेश्वर धाम एउटा चाहिँ महोत्सवको रूपमा चाहिँ उहाँहरूले अगाडि बढाउनु भएको छ। हामीले त्यहाँ चाहिँ सीताराम मन्दिरलाई व्यवस्थित गर्ने गरिकन विभिन्न स्थानीय तहहरूसँग जस्तो भरतपुरसँग होइन हामीले सहकार्य गरेर हामीले काम गरिराखेका छौँ। अरू रिडीकै घाट व्यवस्थाहरूमा पनि छत्रदेव लगायत रुरुको रेसुङ्गा, दरबार, छत्रकोट लगायतका स्थानीय तहहरूसँग हामीले सहकार्य गरेर हामीले यहाँका संरचना निर्माण गर्ने कुरामा हामी अगाडि बढिराखेका छौँ। त्यसै गरिकन यहाँको एकीकृत बस्ती विकासका कुराहरू, यहाँका अन्य तपाईँको व्यवस्थापनका कुराहरूमा समेत हामीले काम गरिराखेका आइसकेका छौँ। सौन्दर्यले भरिएको प्राकृतिक हिसाबले एकदमै राम्रो ठाउँहरू पनि रुरल क्षेत्र गाउँपालिकाभित्र पर्छ र ती कुराहरूलाई जोड्ने गरिकन हामीले चाहिँ आवश्यक संरचना निर्माणमा हामीले एकदम तीव्र गतिका साथ हामीले काम गरिरहेका छौँ। करिब हामी निर्वाचित भएर आइसकेपछि 50 किलोमिटरको हाराहारीमा हामीले कालोपत्रे बाटो हामी बनाउन सफल भएका छौँ। अहिले हिउँद बर्खा कहीँ पनि कुनै पनि ठाउँमा हाम्रो गाडी रोकिँदैन, हाम्रा एम्बुलेन्सहरू हाम्रो गाडीहरू सवारी साधनहरू निर्वाध रूपमा चल्छ। अप्ठ्यारो त छ, अब पहाडका बाटाहरू ओह्रालोमा पानी आउँदाखेरि खोलिहाल्छ, त्यस्तो समस्याहरू चाहिँ छन्। तर पनि हामीले चाहिँ एम्बुलेन्स चल्न सक्ने बाटाहरू चाहिँ अप्ठ्यारा ठाउँहरूमा ढलान लगायतका कुराहरू गरेर हामीले कामहरू गरिरहेका छौँ।
अब यहाँले यो भन्दै गर्दा तपाईँले गर्दै रहेको विकास कतिको गुणस्तरीय छ, कतिको टिकाउपूर्ण छ? हामी एक वर्षमा चाहिँ विकास देखाउँछौँ, अर्को वर्ष त्यही विकासलाई फेरि भत्किसकेको अवस्थामा भेटाउँछौँ, किनकि बाढी पहिरो हाम्रो त पहाडी भूभागमा रहेको छ नि त हाम्रा गाउँपालिकाहरू चाहिँ त होइन
पहाडी बेल्टको। अब त्यो प्राकृतिक कुराहरूसँग त अब कसले के गर्नु सक्यो र होइन, तिनी कुराहरूमा त हामीले सकेसम्म एकदमै कम भन्दा कम क्षति हुने वातावरण निर्माण गर्ने हो, विपदबाट कसरी बच्ने भनेर विपद प्रतिकार योजनाहरू बनाउने हो, र हामीले निर्माण गर्ने हाम्रा संरचनाहरू पनि सकेसम्म दिगो व्यवस्थित होस् भन्ने हिसाबले नै हामीले बनाउने हो। सो कुरामा हामीले कुनै पनि निर्माणका कुराहरूमा हामीले कम्प्रोमाइज गरेका छैनौँ, गर्दैनौँ।
हजुर, जस्तो यहाँको गाउँपालिकामा जम्मा 6 वडाहरू रहेका छन् होइन, 6 वडामा चाहिँ हामीले सडक पूर्वाधारको क्षेत्रबाट हेर्दाखेरि एउटा वडा मात्र बाँकी छ जुन चाहिँ हामीले पिच गर्न बाँकी छ, दुई नम्बर
वडा ठेक्का लगाइसकेका छ। हाम्रो अबको दशैँसम्म चाहिँ त्यो सम्पन्न हुने गरिकन हाम्रो 7 करोडको ठेक्काला काम भइरहेको छ।
हजुर,
हाम्रो निर्माण व्यवसायले चाहिँ दशैँसम्म कम्प्लिट बुझाउँछु भन्ने कुरा उहाँले गर्नुभएको छ, भनेपछि बेस राख्ने काम समेत उहाँहरूले थालिसक्नु भएको छ।
कतिपय योजनाहरू हामीले सुरु गर्छौँ तर सम्पन्न हुने ताका चाहिँ समय निकै घर्किसकेको देखिन्छ र बजेट पनि हाम्रो बढेर आएको देखिन्छ, त्यस्तो अवस्था यहाँको गाउँपालिकामा छ कि छैन?
हाम्रोमा अब ठ्याक्कै अहिले पछिल्लो समयमा लगाएका जति पनि ठेक्काहरू छन् त्यसमा त्यस्तो धेरै समस्या छैन। हामी पनि आउनभन्दा अगाडि चाहिँ निर्माण दिन कोल्ड स्टोर रेडीमा अलि अलपत्र जस्तो कन्ट्राक्टरको कहिले के विषयमा विवाद कहिले के विषयमा विवाद भएको कारणले गर्दाखेरि हामीले त्यसलाई स्मुथली अगाडि बढाउन सकेनौँ, तर त्यसमा हामीले कानुनी हिसाबले प्राविधिक हिसाबले धेरै नै हामीले त्यसमा छलफल परामर्शहरू गरेर हामी अगाडि बढिरहेको कन्डिसन हो होइन।
र
अब यो चाहिँ यो वर्ष सम्पन्न गर्ने गरिकन कन्ट्राक्टरलाई पनि हामीले सो अनुसार हामी लिखित रूपमा निर्देशन दिएका छौँ र कन्ट्राक्टरले पनि त्यसलाई सम्पन्न गर्ने गरिकन अगाडि बढेको कुरा चाहिँ गरिराख्नु भएको छ। अब हाम्रो एउटा औद्योगिक ग्राम चाहिँ हामीले यहाँ कम्तीमा पनि 250 यहाँको ग्रामीण भेगको महिलाहरू जो घरेलु उद्यममा चाहिँ काम गरिराख्नु भएको छ, घरेलु उद्यमहरू गरिराख्नु भएको छ, हामीले उहाँहरूलाई मझेउला व्यवसायहरू सञ्चालन गरेर अलि तपाईँको चाहिँ सघन ढङ्गबाट काम गर्ने गरिकन हामीले औद्योगिक ग्रामको कन्सेप्ट ल्याएर हामीले काम गर्नको लागि बजेट व्यवस्थापन गरेर अगाडि बढ्यौँ। त्यसमा कन्ट्राक्टरको ढिला सुस्ती भएको कारणले गर्दाखेरि त्यो हामीले समयमा सम्पन्न गर्न सकिरहेका छैनौँ। हिजो मात्रै हामीले रुल क्षेत्र गाउँपालिकाको कार्यालयमा हामी बसेर हामी छलफल गरेर हामीले उहाँलाई चाहिँ अन्तिम पटक म्याद थप गरेर काम गर्ने गरिकन हामीले उहाँलाई बनाएका छौँ होइन।
यसैमा जस्तो यहाँले नेतृत्व गर्नुभएको यो गाउँपालिका कृषिको क्षेत्रको रूपमा हेर्ने हो भने निकै उर्वर मानिन्छ, जस्तो कि गुण पनि त्यही उत्पादन हुन्छ होइन, खुदो पनि त्यही उत्पादन हुन्छ, पशुपालनको क्षेत्रमा पनि धेरै काम भएको देखिन्छ, साथसाथै खेतीयोग्य जमिन पनि यहाँको जति खेतीयोग्य जमिन छ त्यो त्यति धेरै बाँझो जस्तो देखिँदैन र कृषि प्रणालीमा पनि नागरिकहरू जोडिएको देखिन्छ। अब यसलाई उन्नत बनाउनको लागि, बजारमुखी बनाउनको लागि, अझ व्यावसायिकता थप्नको लागि चाहिँ गाउँपालिकाले कस्तो किसिमको कार्यक्रम ल्याएको छ जसले कृषि पेसा अप्नाउनेहरूलाई पनि आत्मनिर्भर बन्न सकोस् र त्यसले बजारीकरण गरेर थप आय आर्जनका बाटाहरू खोल्न सकोस्?
हामीले कृषिमा धेरै कुरा गरेका छौँ, हामीले कृषिमा ब्याजमा अनुदान भाडा लिएर काम गर्ने मान्छेको लागि हामी लिज तिर्दिने व्यवस्था, मागमा आधारित गरेर किसानलाई के चाहिएको त्यो कुरा हामीले व्यवस्था गरेका छौँ, दुधमा अनुदान हामी दिएका छौँ प्रति लिटर उत्पादनमा आधारित, अन्डामा हामी अनुदान दिइरहेका छौँ, मासुमा दिने गरिकन हामीले व्यवस्था गरेका छौँ, मासुमा हामी आत्मनिर्भर छौँ, 16,000 भन्दा बढी चाहिँ माउ बाख्रा छन् होइन, हामी अन्डामा आत्मनिर्भर छौँ, हाम्रो यहाँको पोल्ट्री फार्महरूले रुरुमा पुग्ने अन्डा चाहिँ उत्पादन गरिरहेका छौँ होइन, दुधमा तपाईँको चाहिँ हामीले करिब दिनको 2,000 लिटर भन्दा बेसी दुध चाहिँ हामीले यहाँबाट निर्यात गर्छौँ होइन, हाम्रो रैथाने बालीहरू प्रवर्धनका कुराहरू पनि हामीले गरेका छौँ, इरिगेसनको सन्दर्भमा हामीले लवल सिँचाइको काम हाम्रो चाहिँ त्यस्तो समस्याको कुरा कहीँ पनि छैन, हामी 2 लिफ्ट सिँचाइ यो वर्ष सम्पन्न गर्ने चरणमा पनि छौँ भने अन्य ठाउँमा हामीले सिँचाइको प्रबन्ध हामीले गरेका छौँ होइन। त्यस कारणले यदि बजार व्यवस्थापन किसानहरूलाई टुक्री उत्पादनबाट थोरै थोरै गरेको उत्पादनहरू पनि छ भने हामीले बजारसँग समन्वय र सहकार्यको कुरा गरिरहेका छौँ भने यहाँ 65 वर्षले लामो समयदेखि काम गरिरहेको छ त्यसलाई पनि हामीले नियमन र हाम्रो तर्फबाट यसरी काम गर्नुपर्छ भन्ने कुरा गाइडलाइन दिएर हामीले अगाडि बढाइरहेका छौँ भने अन्य हिसाबले हामी बजारीकरणको सन्दर्भमा किसानहरूसँग हामी आवश्यक समन्वय र सहकार्यको कुरा गरिरहेका छौँ। यो वर्ष हामीले चाहिँ अलिक सघन ढङ्गबाट बुटोलको बजारलाई टार्गेट गरेर हामीले उत्पादनमा अगाडि बढाउने गरिकन हाम्रो यहाँको महिला सहकारीहरू छन् तिनीहरूलाई समेत परिचालन गरेर हामी अगाडि बढ्ने व्यवस्था गरेका छौँ भने गुण खुदो जो गुणको एउटा पहिचानको रूपमा रुरुको पहिचानको रूपमा थोर्गेली गुण रहेको छ त्यसलाई हामीले सहकारी मार्फत उत्पादन गर्ने सघन रूपमा उत्पादन गर्ने गुण उखु प्रवर्धनको लागि चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने जसले बिउमा जैविक मलमा कृषि तपाईँको सडकको रूपमा हामीले उहाँहरूलाई सहयोग गरेर प्रवर्धनात्मक कार्यक्रम गर्ने गरिकन हामी अगाडि बढेका छौँ भने यसको जुन थोर्गेली गुणमा केही समस्याहरू गुणस्तरमा आयो अन्य पालिकाहरूमा उत्पादन भएको गुण पनि थोर्गेली भनेर बेच्दिने जसले गर्दा गुणस्तरीय गुण भएन भन्ने कुरा छ त्यसलाई नियमन गर्ने गरिकन कडा भन्दा कडा हामीले चाहिँ कानुनी कारवाही गर्ने र हामीले चाहिँ नियमन गर्ने कुरामा पनि पटक पटक नियमन नियन्त्रण गरेर हामीले शुद्धता कायम गर्ने गरिकन हामी अगाडि बढेका छौँ जसले त्यसले चाहिँ लाखौँ रुपियाँ चाहिँ हाम्रो रुरुमा एउटा गुणको माध्यमबाट हामीले भित्राउने अवस्था बनिरहेको छ त्यसै गरिकन लिचीमा हामीले एउटा मौसमी उत्पादनको रूपमा होइन हामीले चाहिँ फलफुलको हिसाबले चाहिँ लिची राम्रो उत्पादन बनिरहेको छ भने त्यसलाई पनि प्रवर्धन गर्ने गरिकन हामीले काम गरिरहेका छौँ त्यसै गरी गुल्मीको एउटा चाहिँ कफीको रूपमा जुन जिल्ला रहेको छ हामीले सघन रूपमा ठुला कफी बगैँचा हामीले बनाउन सकिरहेका छैनौँ तर हामीले यहाँका केही युवा उद्यमीहरूसँग जोडिएर हामीले यहाँ ठुला ठुला कफी बगैँचाहरू बनाउनुपर्छ कफी सपहरू सञ्चालन गर्नुपर्छ र कफीलाई छुट्टै एउटा पहिचानको रूपमा अगाडि बढाउनुपर्छ भन्ने हिसाबले समेत हामीले यो वर्ष उखु र हामीले यो कफीमा चाहिँ काम गर्ने गरिकन विविध योजना बनाएर हामी अगाडि बढिरहेका छौँ भने किसानहरूले मैले यस्तो गर्छु म यो हिसाबले अगाडि बढ्न चाहन्छु भनेर कसैले केही सोच राखेर उहाँहरू नवीनतम सोच राखेर रुल क्षेत्र गाउँपालिकामा आउनुभयो भने उहाँहरूको भावनालाई उहाँहरूको काम गर्ने हुटुटी र उहाँहरूले काम गर्ने उहाँहरूको यदि चाहिँ काम गर्ने साँच्चीकै मन छ भने त्यो मनलाई चाहिँ हामीले मार्ने अवस्था हामीले बनाएका छैनौँ तपाईँलाई काम गर्नुहोस् भनेर हामीले प्रोत्साहन गर्ने वातावरण नै हामीले बनाएका छौँ जसले गर्दाखेरि कृषिमा धेरै राम्रो भएको छ तर यो सँगसँगै सबैभन्दा ठुलो च्यालेन्ज हामीलाई वन्य जन्तुको बनिरहेको छ
यदि
हामीले चाहिँ कृषिलाई हामीले ग्रामीण क्षेत्रको एउटा अर्ग्यानिक उत्पादनको रूपमा ग्रामीण क्षेत्रको स्वच्छ उत्पादनको रूपमा हामी यसलाई अगाडि बढाउने हो भने बाँदर नियन्त्रणको कुरा मदर नियन्त्रणको कुरा र अन्य कुराहरूमा समेत हामीले प्रभावकारी कार्यक्रम गर्ने हो भने अगाडि बढ्न यसले चाहिँ कृषि उत्पादनलाई फोकस गर्न सकिन्छ रुरु क्षेत्र गाउँपालिकाले सिजनको मकै बचाउनको लागि चाहिँ हामीले बाँदर हेराएको हामीले प्रत्येक वडाहरूमा राखेर चाहिँ हामी अगाडि बढिरहेका छौँ
हजुर अनि जस्तो कृषिमा यति धेरै सम्भावना बोकेको र कृषि प्रवर्धनका लागि पनि गाउँपालिकालाई चाहिँ निकै सहजीकरण गरेको यहाँकै कुराबाट बुझ्न सकियो अब यसले रोजगार प्रवर्धनलाई कतिको सहयोग पुगेको देखिन्छ
एकदमै अनौपचारिक रोजगार प्रवर्धनलाई र हाम्रोमा तपाईँको चाहिँ आर्थिक क्रियाकलापहरूलाई चलायमान गराउनको लागि त निकै ठुलो भूमिका निर्वाह गरेको छ हामीले स्थायी टनलहरू पनि थुप्रै बनाएका छौँ होइन थुप्रै कामहरू चाहिँ हामीले भित्रभित्र साना प्रचारात्मक हिसाबले हामी त्यति धेरै चाहिँ यो गऱ्यौँ त्यो गऱ्यौँ भनेर डकुमेन्ट्री बनाउने यस्तो भयो उस्तो भयो भनेर त्यो कुरा चाहिँ हाम्रो त्यस्तो धेरै हामीले गरेका छैनौँ तर हामीले यहाँ किसानहरूसँग जोडिएर स्थानीय सरकार भनेको ठुला कुरा गर्ने ठुला काम गर्ने भन्दा पनि साना कुरा गर्ने साना काम गर्ने जनताका सुख दुःखका कुराहरूलाई बढी फोकस गरेर काम गर्ने सरकार पनि हो त्यस कारणले त्यो कुरालाई मध्यनजर गरेर कृषकलाई एकदमै हामीले चाहिँ केन्द्रमा राखेर काम गरिरहेको हामीले महसुस गरेका छौँ र कृषकहरूले पनि महसुस गर्नुभएको हामीलाई अनुभूत भइरहेको छ
हजुर यहाँको पालिकामा चाहिँ 43 विद्यालय अर्थात् शिक्षालय रहेका छन् होइन जस्तो कि रानीबासमा रहेको स्नातक तहको अध्यापन हुने श्रृङ्गेश्वर बहुमुखी क्याम्पस तथा रिडीमै रहेको संस्कृत विद्यापीठ पनि यहाँकै पालिकामा पर्दछ रिडी बहुमुखी क्याम्पस गरी 3 क्याम्पसहरू सञ्चालनमा आएका छन् होइन माध्यमिक तहको कुरा गर्ने हो भने 7 माध्यमिक विद्यालयहरू छन् त्यस्तै गरी
अब शिक्षामा हामीले एकदमै हामीले स्मार्ट बोर्डहरू व्यवस्थापन गरेर हामीले डिजिटल प्रविधि मैत्री सञ्चालन गर्ने गरिकन आजभन्दा 3 अगाडिबाटै हामीले आवश्यक प्रबन्ध गरेका छौँ जसले गर्दा हाम्रो एससी र प्लस टूको रिजल्टमा पनि धेरै कुराहरू सुधार भएको छ उल्लेख्य रूपमा पछिल्लो समयमा रुरु क्षेत्रमा यो ड्रप आउटको संख्या पनि एकदमै कम भएको छ हाम्रोमा केही बोटे माझी गन्धर्व समुदाय केही दलित समुदाय लगायतका ठाउँहरूमा चाहिँ अलि बढी ड्रप आउटको समस्या चाहिँ थियो त्यो पनि पछिल्लो समयमा नियन्त्रण भएको छ जे होस् बच्चा बच्चीहरूले चाहिँ स्कुल जाने र पढ्ने वातावरण सिर्जना भएको छ हामी गरिब विपन्न र आर्थिक हिसाबले समस्यामा भएका हाम्रा चाहिँ जति पनि विद्यार्थी भाइ बहिनीहरू हुन्छ उहाँहरू विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हिसाबले हामी विद्यालयहरूसँग समन्वय गरेर उहाँहरूलाई ड्रेस लगायतका चाहिँ आवश्यक शैक्षिक सामग्रीहरू त्यसै गरी कतिपय सन्दर्भमा आवश्यक पर्ने तपाईँको चाहिँ केही जो फी लगायतका कुराहरू हुन्छन् ती कुराहरूमा समेत हामीले चाहिँ समन्वय गरेर काम गरिरहेका छौँ र हामीले युडब्ल्युएससँग समन्वय गरेर बोटे गाउँमा हामीले एउटा चाहिँ 10 भवन निर्माण गरेका छौँ भने त्यहाँको शैक्षिक वातावरण सिर्जना गर्नको लागि पनि हामीले चाहिँ आवश्यक काम गरिरहेका छौँ र हामीले रुरु क्षेत्रमा अहिले डिजिटल मैत्री शिक्षा छ यहाँ तपाईँको चाहिँ डिजिटल कन्टेन्टबाट पढाइ हुने वातावरण चाहिँ हामीले सिर्जना गरिरहेका छौँ हामीले श्रृङ्गेश्वर क्याम्पस त्यसै गरिकन तरको रिडी क्याम्पस लगायतका क्याम्पसहरूमा पनि पालिकाको तर्फबाट गर्न पर्ने कुराहरूमा हामीले कुनै पनि कसर बाँकी नराखेर हामी काम गरिरहेका छौँ भने विद्यापीठ चाहिँ संस्कृत विद्यापीठ चाहिँ त्यो छुट्टै एउटा युनिभर्सिटी भएको कारणले गर्दाखेरि हामीले त्यसमा चाहिँ खास केही गर्नु मिल्दैन होइन, तर हाम्रो सनातन धर्म हाम्रो एक खालको चाहिँ जुन धार्मिक केन्द्रसँग जोडिएको चाहिँ एउटा क्याम्पस भएको कारणले गर्दाखेरि त्योसँग समन्वय र सहकार्य आवश्यक पर्दाखेरि हुने कुराहरू छँदैछन्। यो शिक्षामा पनि हामीले पछिल्लो समयमा यहाँ चाहिँ प्राइभेट सेक्टरमा गएर पढ्न चाहने विद्यार्थीहरूलाई पनि सरकारी सेक्टरमा चाहिँ गुणस्तरीय र राम्रो शिक्षा छ, हामीले यहाँ पढ्न सक्छौँ, हामीले यहाँ पढ्दाखेरि हाम्रो भविष्य उज्जवल छ भनेर एक खालको विश्वास आर्जन गर्ने वातावरण चाहिँ बनिरहेको छ। जुन शिक्षामा हामीले चाहिँ कर्मिक रूपमा एकदम राम्रो सुधार ल्याएको चाहिँ हामीले यो रिजल्ट लगायतको कुराहरूबाट पनि महसुस गरिरहेको छ।
हजुर, अनि यहाँकै गाउँपालिकामा छवटा स्वास्थ्य चौकीहरू पनि छन् होइन, दुईवटा आयुर्वेद औषधालय पनि रहेका छन्। यिनीहरूको स्तर वृद्धि गर्नको लागि र नागरिकहरूले सेवा छिटोभन्दा छिटो लिनका लागि चाहिँ केही वातावरण मिलाएको छ गाउँपालिका
सरकारले? एकदमै, हामीले स्वास्थ्यमा हामी एकदमै धेरै काम गरेका छौँ। 1500 हस्पिटल हाम्रो सञ्चालन गर्ने अन्तिम चरणमा छ अब रिडीमा। हामीले रिडीमा चाहिँ डक्टर सहित हामीले त्यहाँ अहिले पनि 3 मेडिकल अफिसर हुनुहुन्छ। त्यसै गरिकन हाम्रो त्यहाँ बर्थिङ सेन्टर छ, ल्याब छ होइन, त्यहाँ हाम्रो चाहिँ अत्याधुनिक हामीले चाहिँ ल्याब सेवा चाहिँ सञ्चालन गरेका छौँ। हामीले त्यसै गरिकन प्रत्येक स्वास्थ्य संस्था प्रत्येक वडामा चाहिँ हाम्रो ल्याब सेवा छ। हामीले त्यहाँ फास्टिङ सुगरको फास्टिङ लगायतका कुराहरू चाहिँ त्यहाँबाट हामीले सेवाहरू दिइरहेका छौँ। आधारभूत परीक्षण गर्न पर्ने कुराहरू पनि हामीले त्यो सेवा चाहिँ प्रत्येक स्वास्थ्य संस्थाहरूबाट हामीले दिइरहेका छौँ। त्यसरी नै एम्बुलेन्स सेवा हाम्रो 24 घन्टा सञ्चालनमा छ। कोही पनि अकालमा चाहिँ मर्न नपरोस् भन्ने हिसाबले चाहिँ हामीले आधारभूत सेवालाई पनि प्रभावकारी बनाउने हिसाबले हामीले काम गरिरहेका छौँ। हाम्रा स्वयंसेविकाहरूलाई पनि हाम्रा जति पनि पब्लिक हेल्थका कुराहरू छन् ती कुराहरूलाई समेत हामीले काम गरिरहेका छौँ। नसर्ने रोगलाई कसरी तपाईँको चाहिँ हामीले नसर्ने रोगबाट कमभन्दा कम क्षति बनाउने, नसर्ने रोगलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा समेत हामीले योगा व्यायामका कुराहरू समेत हाम्रो 2 आयुर्वेद केन्द्र छ तिनीहरूसँग जोडिएर हामीले चाहिँ नियमित रूपमा योगा व्यायामका कुराहरूलाई हामीले अगाडि बढाइरहेका छौँ। हामीले प्रत्येक विद्यालयहरूमा समेत किशोरीहरूलाई हामीले चाहिँ कसरी यो हाइजिन मेन्टेन गर्ने, कसरी तपाईँको चाहिँ किशोरीमा आउने चेन्जका कुराहरूलाई कसरी चाहिँ एक्सेप्ट गर्ने, कसरी फेस गर्ने, कसरी उनीहरूको चाहिँ आत्मबल बढाउने, कसरी उनीहरूको चाहिँ किशोरीको सुरक्षा, यो पछिल्लो समयमा विभिन्न खालका कुराहरू जस्तो विभिन्न खालका चाहिँ बाल विवाह लगायतका कुराहरू छन्, त्यसै गरिकन हाम्रो चाहिँ यो किशोरीहरू एकदमै असुरक्षित हुने होइन, रेपका घटनाहरू पनि एक हिसाबले देशैभरि बढिरहेको कन्डिसनमा चाहिँ हामीले कसरी त्यसलाई कम गर्न सकिन्छ भनेर चाहिँ आफ्नो सुरक्षाका कुराहरू समेत हामीले जोडेर तलबाट चाहिँ नहोस् भन्नको लागि चाहिँ हामीले उनीहरूको स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई आइरन शक्ति लगायतका कुराहरू वितरण गर्ने लगायतका साना साना कुराहरूमा समेत हामीले स्वास्थ्यलाई प्रभावकारी ढङ्गबाट होइन, बर्थिङ सेन्टरहरू पनि हामीले 3 छ, 3 बर्थिङ सेन्टरबाट हाम्रो चाहिँ त्यहाँ चाहिँ हाम्रो सुत्केरी हुने काम भइरहेको छ भने त्यसलाई पनि हामीले संस्थागत सुत्केरी चाहिँ 100% गराउने कुरामा ठुलो क्षेत्र गाउँपालिका प्रतिबद्ध छ र हामीले घरमा सुत्केरी हुने अवस्था चाहिँ हाम्रो कहीँ पनि छैन। त्यसो भएर सुन्ने होम डेलिभरी गाउँपालिकाको रूपमा हाम्रो गाउँपालिका रहेको छ र अन्य स्वास्थ्यका इन्डिकेटरहरूमा पनि हामी अब्बल रहेर हामीले काम गरिरहेका छौँ, जुन कुरा हाम्रो यहाँको नागरिकहरूले महसुस गरि नै राख्नु भएको छ।
हजुर, यहाँले यति महत्त्वको साथ भन्दाखेरि एउटा कुरो स्वास्थ्य क्षेत्रमा पर्छ कि जस्तो लागेको थियो, यहाँको गाउँपालिकामा पनि त्यो रहन्छ कि परेन कि जस्तो लाग्यो मलाई। धेरै जसो पालिकाहरूमा चाहिँ हामीसँग पर्याप्त औषधि छ, हामीले यसो किसिमको स्वास्थ्य सेवा दिएका छौँ, सुत्केरी गराउनको लागि चाहिँ वातावरण अस्पतालमै अथवा स्वास्थ्य चौकीहरूमा पनि त्यो वातावरण मिलाएका छौँ भन्ने कुरा धेरैको रहन्छ। तर एउटा कुरा के रहँदैन भने मृगौला रोगीहरू पनि धेरै जसो हुनुहुन्छ, दीर्घ रोगी भएर बसेका होइन, मृगौला रोगीका लागि चाहिँ डायलिसिस सेवा प्रवाह गरेको, प्रदान गरेको, त्यो सेवा वितरण गरेको जस्तो धेरै जसो पालिकाहरूमा देखिएन।
सेवा प्रवाह विस्तार गर्नको लागि हस्पिटल चाहिन्छ होइन, हामीले त्यो अहिले डायलिसिस सेवा सुरु गर्न सक्दैनौँ। हामीले 15-बेडको हस्पिटल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिसके पछाडि हामीले डायलिसिस सेवालाई अगाडि बढाउने गरिकन हामीले सोच बनाएका छौँ होइन। हाम्रोमा अक्सिजन कन्सल्टेटरहरू पनि हामीले कोही पनि तपाईँको चाहिँ सिओपिडीको बिरामीहरू, दमको बिरामीहरू चाहिँ अकाल नमरोस्, उनीहरूलाई समस्या नहोस् भन्नको लागि पनि हामीले यो अक्सिजन कन्सल्टेटरहरू, अक्सिजन सिलिन्डरहरू सहित हामीले व्यवस्था गरेर प्रत्येक स्वास्थ्य संस्थाहरूमा व्यवस्था गरेर त्यस्तो नागरिकहरूलाई हामीले प्रोभाइड गर्ने व्यवस्था पनि हामीले गरेका छौँ। आलो पालो सिस्टममा हामीले जसलाई आवश्यक पर्छ त्यहाँ लैजाने गरिकन पनि हामीले व्यवस्था गरेका छौँ। म उपचार गर्न सकिनँ भनेर कोही पनि मान्छे घरमा चाहिँ आफ्नो रोग पालेर बस्न नपरोस्, आर्थिक हिसाबले साँच्चीकै विपन्न हुनुहुन्छ भने उहाँहरूलाई हामीले चाहिँ उहाँ हस्पिटल जाने र हस्पिटलमा समन्वय गरिदिने गरिकन आवश्यक आर्थिक व्यवस्था पनि हामी गरेका छौँ। भोलिका दिनमा पनि हामी त्यो गर्छौँ। त्यो सँगै हामी निशुल्क स्वास्थ्य बिमा, उहाँ जो चाहिँ गरिब विपन्न नागरिक हुनुहुन्छ उहाँहरूको लागि चाहिँ निशुल्क स्वास्थ्य बिमा कार्यक्रम हामीले पालिकाबाट त्यो समेत हामीले प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिरहेका छौँ।
अब हामी कुराकानीको अन्त्यतिर पनि आएका छौँ। सन्दर्भ जोड्दै जाँदाखेरि यहाँले गर्दै रहेको कामहरू धेरै नै नागरिकमुखी देखियो र नागरिक मैत्री भएर चाहिँ काम गरेको देखियो। यसैमा अब अन्त्यमा जाँदा जाँदै मैले के भन्न चाहन्छु भने यहाँको गाउँपालिकामा जस्तो स्याङ्जा, पाल्पा र गुल्मी जोड्ने 3 पुल अघि यहाँले कुरा प्रसङ्ग गर्दै हुनुहुन्थ्यो, यो पनि छ होइन, साथसाथै बमगापोर्ट अनि देवदूत पार्क पनि यहाँसँगै छ, अनि पवित्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रुरु धाम पनि त्यही क्षेत्रमा पर्दछ जुन चाहिँ 4 मध्ये एक महत्त्वपूर्ण मानिन्छ र त्यहाँ धार्मिक देवालय, धार्मिक क्षेत्रहरू पनि यहाँकै गाउँपालिकामा रहेको छ जसले पर्यटन प्रवर्धन गर्नका लागि पनि निकै ठुलो भूमिका खेल्न सक्दछ होइन। अनि साथसाथै आन्तरिक स्रोत बढाउनका लागि चाहिँ कालीगण्डी तटीय क्षेत्रहरूमा चाहिँ गिटी बालुवालाई पनि हामीले बेचबिखन गरेर पनि गाउँपालिकाको आफ्नो आन्तरिक स्रोतलाई चाहिँ बढावा दिन सक्ने अवस्था पनि छ होइन। यति हुँदै गर्दाखेरि पनि हामीले रोजगार प्रवर्धन अनि कृषिलाई अझ व्यवस्थित गर्ने, व्यावसायिक बनाउने, यतातर्फ गाउँपालिकाले अझ चासो दिन सक्यो र नागरिक अपेक्षाका अझ अपेक्षा भन्दा नि अझ माथिल्ला स्तरमा रहेर काम गर्न सकियो भनेदेखि र पर्यटकहरूलाई पनि धार्मिक पर्यटकको रूपमा वा चाहिँ प्राकृतिक पर्यटकको रूपमा संख्या बढाउने गरी दिन लम्ब्याउने गरी बस्ने वातावरण मिलाउने खालका त्यस्ता किसिमका सहज वातावरण गाउँपालिका सरकारले चाहिँ तयार गर्न सक्यो भनेदेखि चाहिँ त गाउँपालिकाको स्तर पनि वात्ते उठ्थ्यो र नागरिकहरूको जीविको उपार्जनमा पनि सघाउ पुग्दथ्यो र न्यून आय भएकालाई पनि हामीले परिचित आयमा ल्याउन सकिन्थ्यो। अब यतातर्फ सोचेर हामीले सुशासन र समृद्धिको आभास दिने हो कि अन्त्यमा भन्नुहोस् त।
एकदमै तपाईँले गरेको कुरा एकदमै सही छ। हामीले चाहिँ सेवा प्रवाह सुशासनको कुरा हाम्रा कामहरू जति पनि छन्, संरचनाहरू जति पनि बन्छन्, ती संरचनाहरूले नागरिकको जीवनलाई सहज बनाउने कुरा, नागरिकहरू आर्थिक हिसाबले सबल सक्षम हुने कुरा होइन, यहाँ सबै हिसाबले चाहिँ यहाँको बजारदेखि लिएर सबै कुरा चलायमान हुने कुरा नै महत्त्वपूर्ण कुरा हो। हामी स्थानीय सरकारको एउटा जनप्रतिनिधिको हैसियतले चाहिँ सबैका कुराहरू बुझेर सबैका समस्याहरू लिएर होइन सबैसँग चाहिँ समन्वयात्मक काम गरेर हामीले हाम्रो स्रोत साधनहरूलाई सही ढङ्गबाट परिचालन गरेर एक खालको दिगो व्यवस्थापन गर्ने कुरा र हामीले चाहिँ जुन सङ्घीय सरकारले प्रदेश सरकारहरूले जुन खालको उद्देश्यहरू राखेको छ त्यो सँगै जोडेर हामी अगाडि जाने र त्यो जोड्दै गर्दाखेरि पनि युवा मैत्री होइन जस्तो चाहिँ सधैँभरि हाम्रो नागरिक बाहिर गएर बस्ने भन्दा पनि यहीँ बस्ने यहीँ केही गर्ने वातावरण हामीले सिर्जना गर्नको लागि शिक्षा स्वास्थ्य खानेपानी लगायतका आधारभूत कुराहरू चाहिँ पुरा गर्दै गएर हामीले चाहिँ यहीँ बस्ने र त्यो सँगसँगै ती पुरा आधारभूत कुराहरू पुरा हुँदै गर्दाखेरि कम्तीमा पनि रोजगारीका कुराहरू समेत हामीले चाहिँ जोड्न सक्ने हो भने त्यो रोजगारीको कुरा फेरि गाउँमा के ठुल्ठुला उद्योगहरू नै अब मल्टिनेसनल कम्पनीहरू नै हामीले चल्न सक्नु पर्यो र यहाँ भएका तपाईँको चाहिँ हाम्रा पर्यटकीय क्षेत्रहरू जो धार्मिक पर्यटकीय क्षेत्रहरू मुख्य त छन् तिनीहरूलाई पनि हामीले अलिकति व्यवस्थापन गरेर हामी अगाडि बढ्दै गर्दाखेरि चाहिँ हाम्रो गाउँपालिकालाई अझै बढी राम्रो, अझै बढी सुव्यवस्थित, अझै यहाँका नागरिकहरूलाई खुसी चाहिँ बनाउन सकिन्छ, सुखी बनाउन सकिन्छ, आर्थिक हिसाबले सबल र सक्षम बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ।
हजुर, नागरिक अपेक्षाका कामहरू चाहिँ त यहाँले जति सक्दो स्रोत र साधनले भ्याएसम्म गर्नुभयो, नागरिकबाट पनि केही अपेक्षा गर्न सक्ने अवस्था रहन्छ नेतृत्वले भन्नुहोस् त।
नागरिकहरूले अब सहयोग होइन यहाँका सबै कुराहरूसँग हामी समन्वय नै गरेर काम गरिरहेका छौँ। पहिलो कुरा सबैलाई के अनुरोध गर्छु भने हाम्रो समाज बनाउनको लागि सकारात्मक सोचको जरुरी छ। पछिल्लो समयमा धेरै नकारात्मकताहरू बढिरहेको छ, त्यो जुन कुराले हाम्रो समाजलाई अगाडि लान प्रेरित गर्दैन। हामी सबैले सकारात्मक सोच्ने हो, सकारात्मक कर्म गर्ने हो र मेरो कर्म मेरो ड्युटी मैले इमान्दारीपूर्वक निभाएँ भने मेरो पार्टबाट त्यो कुरा सकियो। त्यसै गरिकन आम नागरिकले सबैले हामी अनुशासनमा रहेर हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी सबै कुरा हामीले पुरा गर्नुपर्ने हुन्छ। हाम्रो अधिकार चाहिँ खोज्नै पर्छ तर अधिकार खोज्दै गर्दा हाम्रो कर्तव्य के हो त, हाम्रो जिम्मेवारी के हो त, त्यो कुरा पनि हामीले भुल्नु चाहिँ हुँदैन भन्ने मलाई लाग्छ। मैले जनता नागरिकसँग गुनासो गर्नुपर्ने कुरा केही पनि छैन। म तपाईँको यो कार्यक्रम मार्फत के अनुरोध गर्न चाहन्छु भने यदि रुरी क्षेत्र गाउँपालिकामा अझै पनि हामीले गर्नुपर्ने कामहरू, अझै पनि हामीले चाहिँ जोडिन पर्ने कुराहरू होइन, सेवा प्रवाहको सन्दर्भमा, सुशासनको सन्दर्भमा, अन्य विकास निर्माणको सन्दर्भमा पनि गुनासाहरू छन् नागरिकका, ती गुनासाहरूलाई समेत हामीले चाहिँ सम्बोधन गर्ने सन्दर्भमा यहाँहरूले सल्लाह सुझाव सहयोग जनताको लेभलबाट चाहिँ आशा अपेक्षा हामी राखेका छौँ। 24 घण्टा रुरी क्षेत्र गाउँपालिकाको ढोका खुल्ला छ। हामी यहाँहरूसँग संवाद गर्न, छलफल गर्न र यहाँहरूका नवीनतम सल्लाह सुझावहरू लिनको लागि रुरी क्षेत्र गाउँपालिका आतुर भएको कुरा समेत मैले जानकारी गराउन चाहन्छु।
यहाँले गर्नुभएको कुराकानी र प्रदान गर्नुभएको समयका लागि धेरै धेरै धन्यवाद छ।
धन्यवाद।
आज हामीले रुरु क्षेत्र गाउँपालिकाको समग्र विकास स्थिति र सुशासनको क्षेत्रमा कुरा गर्दा यो गाउँपालिका कृषि र पशुपालनबाट आत्मनिर्भर मात्र होइन कि व्यावसायिक उत्पादनमा जोडिएर स्थानीयको जीवन शैलीमा नै परिवर्तन रहेको पाएका थियौँ। साथै गिटी ढुङ्गाको बिक्रीबाट पालिकाको आफ्नै आन्तरिक आर्थिक स्रोत मजबुत हुनका साथै धार्मिक क्षेत्र समेत पर्याप्त हुनुले रुरु क्षेत्र गाउँपालिका समृद्ध हुन सक्ने आधार देखिन्छ। रुरु क्षेत्रको स्थानीय उत्पादनलाई थप व्यावसायिक बनाउँदै मझौला र घरेलु उद्योगमा जान सक्ने गरी व्यावसायिक उत्पादनमा जोडिने गरी पालिका सरकारले सहजीकरण र उचित व्यवस्था मिलाउन सके रोजगार प्रवर्धनमा समेत टेवा पुग्दथ्यो भने रुरु क्षेत्रमा धार्मिक धाम देवालय संस्कृत पाठशाला हुनका कारण धार्मिक पर्यटनमा जोड दिएर पर्यटक बढाउन सक्ने गरी पूर्वाधार निर्माणमा अग्रसरता देखाउने गरी विकास कार्यक्रममा जोडिन सक्ने हो भने अवश्य पनि रुरु क्षेत्र गाउँपालिकाले आफ्नो गाउँलाई एक प्रसिद्ध धार्मिक नमुना गाउँ बनाउन सक्ने कुरालाई नकार्न सकिँदैन जसले स्थानीय उत्पादनको प्रवर्धन, धार्मिक पर्यटकको वृद्धि तथा कृषि तथा पशुपालनको क्षेत्रबाट मनग्य आमदानी सहित रोजगारलाई समेत जोड्न सक्ने थियो। आज हामीले कृषि र धार्मिक पर्यटन क्षेत्रबाट अति महत्वपूर्ण पालिकाको रूपमा चिनिने गुल्मी स्थित रुरु क्षेत्र गाउँपालिकाको पछिल्लो विकास स्थिति र प्रशासनिक सेवामा यो पालिकाले गर्दै रहेको सेवा प्रवाह के कस्तो रहेको छ यो बारे पालिकाका अध्यक्ष यदु गेवालीसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार आउँदा अर्को सुशासन र समृद्धिको पक्षमा चर्चा लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र रमा वाग्ले र कार्यक्रम संचालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस् त, नमस्कार।